بسم اللہ الرحمن الرحیم. پچھلے درس میں میں نے یہ بتایا تھا کہ دین کے لیے اصل محرک جذبہ جو ہے وہ شکر کا جذبہ ہے, اور شکر کا احساس انسان کے اندر پیدا ہونا چاہیے, اور پیدا ہوتا ہے اس وقت جبکہ اپنے خالق اور مالک کے احسانات کا مشاہدہ ہوتا ہے, اس کی اس ربوبیت میں کہ جو اس کائنات کے ہر گوشے میں پھیلی ہوئی ہے. اور وہی شکر کا جذبہ جو ہے وہ انسان کو ابھارتا ہے اس بات پر کہ جس خالق نے یہ انتظامات کیے ہیں, یہ ربوبیت کا اہتمام کیا ہے, یہ سرو سامان کیا ہے, اس کا میرے اوپر حق ہے. اب ظاہر ہے کہ حق ہے تو یہ بھی وہ سوچتا ہے کہ وہ میری طرف سے پاؤں دبانے کا تو محتاج نہیں, بوڑھا نہیں ہو گیا ہے, وہ آسمان زمین کا خالق ہے, بے نیاز ہے تمام چیزوں سے. تو یہ چیز ہے کہ جو انسان کو اس کی عبادت اور پھر اس کے لازمی کے نتیجے کے طور پر اطاعت پر آتی ہے. تو فلسفہ جدید میں یہ جو نقطۂ نظر نمایاں کرنے کی کوشش کی گئی ہے کہ خوف سے دین کی بنیاد پڑی, اس کائنات میں جو مختلف قسم کے حوادث کا مشاہدہ انسان نے کیا, تو اس چیز نے اندیکھی طاقتوں کا خوف پیدا کیا, اور اندیکھی طاقتوں کے خوف سے اس کو اس بات پر مجبور کیا کہ وہ ان کی عبادت کرے, دعائی دے, جے پکارے. اور اب سائنس کی ترقیوں سے انسان جتنی آگے بڑھتا جاتا ہے وہ سمجھتا جاتا ہے کہ یہ چیزیں وہاں ہیں, اور پھر وہ یہاں سے یہ نتیجہ بھی نکال لیتے ہیں کہ جب انسان سائنس میں اتنی ترقی کر جائے گا کہ وہ سمجھ جائے گا کہ حقیقت میں اس کائنات کا ماسٹر تو میں ہوں, تو خدا کا کوئی تصور بھی, یعنی یہ تو مانتے ہیں کہ آہستہ آہستہ سائنس کی ترقیاں خدا خالق کے توحید کی طرف لے جا رہی ہیں, لیکن پھر وہ یہ بھی ہے کہ اگر یہی ترقی رہی تو ایک دن وہ بھی آ سکتا ہے کہ جب انسان سمجھ جائے کہ میں ہوں. خیر اس طرح کے شیخ سلی جیسے منصوبے ہیں تو یہ آپ ہوتے رہتے ہیں. میں جو کچھ عرض کر رہا تھا وہ یہ ہے کہ درحقیقت یہی شکر کا جذبہ ہے, خوف کا جذبہ نہیں بلکہ شکر کا جذبہ ہے جو بندے کو خدا کی طرف لے جاتا, اور یہ خداوند تعالیٰ کی پروردگاری کے مشاہدات سے یہ چیز انسان کے سامنے آتی ہے. آسمان سے لے کر زمین تک اس نے جو پروردگاری کا سامان کر رکھا ہے یہ اس کا اثر ہوتا ہے, یہ چیز ہے کہ جو لے جاتی ہے. پھر اس میں انسان یہ بات بھی دیکھتا ہے کہ اللہ تعالیٰ نے پروردگاری کا اتنا جو سامان کیا ہے زمین سے آسمان تک, اس میں دور دور تک کوئی اس کی غرض شامل نہیں. پرورش کا سامان تو ایک بھیڑوں کا کے گلے کا مالک بھی کرتا ہے, لیکن ظاہر ہے کہ اس کو اپنی بھیڑوں کے اون سے, کھال سے, دودھ سے, گوشت سے, ہر چیز سے نفع اٹھانا ہوتا ہے. لیکن اگر یہی سوال اس کائنات کے خالق کے متعلق کیا جائے کہ کیا اس کی بھی ہم سے کوئی غرض وابستہ ہو سکتی ہے, تو آشا اس کا کوئی سوال نہیں پیدا ہوتا. اس کی وجہ یہ ہے کہ وہ ہر پہلو سے مستغنی ہے, آسمان کا خالق, زمین کا خالق, تمام چیزوں کا خالق ہے, تو وہ محتاج تو نہیں کسی کا ہو سکتا. तो साफ मालूम होता है कि उसकी इस रुबूबियत के साथ के लिए जो चीज की उसकी इस रुबूबियत का बाइस जरिया बनी है वो हकीकत में उसकी रहमानियत और रहीमियत, यानी रहमान और रहीम है, इस वजह से उसने ये किया, और कोई चीज नहीं। वो खुद मुस्तगनी है, हमारी उसको कोई एहतियाज नहीं, वो हमारा मोहताज नहीं, हम ही उसके मोहताज हैं, लेकिन इसके बावजूद उसने ये किया है। ये चीज जो है उस जज्बे शुक्र को और भी ज्यादा कवि कर देती है कि जो खुदा की रुबूबियत के मुशाहदात से पैदा होता है, यानी आदमी के अंदर ये जज्बा जाहिर है कि बेगर्ज जो परवरदिगारी होगी तो उसका ये असर पड़ेगा। और रहमान और रहीम के मुतल्लिक मैं आपको बता चुका हूं, ये खुदावंद ताला के रहमत के जोश पर भी दलील है और उसकी रहमत की पायदारी इस्तिक़लाल पर भी दलील है। ये दोनों लफ्ज हम माना नहीं है, बल्कि एक सिफत का लफ्ज है और एक मुबालगे का, और एक जोश पर हजार पर दलील है और दूसरा जो है सिफात और पायदारी पर दलील है। ये चीज तो वाकई है कि अगर मेहरबानी और इनायत का जोश भी हो और वक्ती हो, जज्बाती हो, तो उसकी कोई कदर कीमत नहीं होती, लेकिन उस मेहरबानी की बड़ी कदर कीमत होती है और होनी चाहिए भी कि जिस मेहरबानी में जोश भी है और पायदारी इस्तकलाल भी है। तो अल्लाह ताला के इन सिफात तक तो इंसान अगर आंखें रखता है और इस दुनिया को देखता है खुली आंखों से तो पहुंचता है, और अगर नहीं पहुंचता तो बहरहाल किसी के इशारे से, किसी की तालीम से, किसी की तलकीन से पहुंच जाता है। जब कोई अल्लाह का बंदा इस हकीकत की तरफ तवज्जो दिलाता है तो उस वक्त तवज्जो हो जाती है, समझ गया। अगर इसके बाद भी तवज्जो नहीं होती तो कभी है। इसके बारे में यह है कि जो सलाहियतें अल्लाह ताला ने उसके अंदर बदियत फरमाई है उन सलाहियतों को उसने मुर्दा कर लिया है, उसमें कोई जिंदगी नहीं, वरना होना चाहिए। तो खुदावंद ताला के रुबूबियत, परवरदिगारी, उसकी रहमानियत और उसकी रहीमियत, ये चीजें जो है बहरहाल उस इंसान के मुशाहदे में आती है, इस कायनात के गोशे गोशे में यहां भी कहीं होते हैं। उसके बाद ये टुकड़ा आता है वालिक यौमिद्दीन का, जिससे दो बातें मालूम होती हैं। एक तो ये है कि बहरहाल जो खालिक के तमाम कायनात का पैदा करने वाला और उसका पालने वाला और उसका रब है, और उसमें उसकी कोई गर्ज वायत नहीं है, उसकी इनायत ही इनायत है और मेहरबानी मेहरबानी है, तो ये भी जरूरी है कि वह जजा का दिन लाए, और ये भी जरूरी है कि उस जजा के दिन इंसाफ करने में उसके फैसलों पर कोई चीज भी असरअंदाज न हो सके। अगर उसके फैसलों पर कोई चीज असरअंदाज हो सकती है तो फिर उसके बाद वो यौम अदल सही अदल का दिन नहीं रहा। ये बात की रबूबियत और रहमानियत इन दोनों चीजों को, इस चीज को मुक्तजी है कि खुदावंद ताला एक ऐसा दिन भी लाए जो जजा का दिन हो और उस दिन वही तन्हा मालिक हो और कोई उसके इरादे में मुजाहिम न हो सके, ये रबूबियत से भी साबित होती और रहमानियत और रहीमियत से भी साबित होती। ये मैं आपको कई बार तो इशारा कर चुका हूं कि परवरदिगारी का सामान और उसकी अनायत और उसकी मेहरबानी हर इंसान के अंदर ये चीज, ये जज्बा भी पैदा करती है कि मैं ये सब कुछ खाने पीने और फिर शुक्र व्यवहार के तरीके से آزاد کرنے کے لیے نہیں پیدا کیا گیا ہوں بلکہ جو کچھ اللہ تعالیٰ نے دیا ہے اس پر لازمن کوشش بھی ہوگی. سورہ مسالون میں بھی ہے کہ مسالون ان نبی لذیم الذی ہم فیہ مختلفون کلا سعلمون ثم کلا سعلمون علم نجل الارض بہادا والجبال وطادا وخلقناکم ازواجا وجعلنا نومکم سباتا وجعلنا اللیل لباسا وجعلنا النہار معاشا وبنینا فوقکم سبعا شدادا وجعلنا سراجا وہاجا وانزلنا من المعصرات ماء ثجاجا لِلْأُخْرَجَ بِهِ حَبًّا وَنَبَاتًا وَجَنَّاتٍ أَلْفَافًا إِنَّ يَوْمَ الْفَصْلِ كَانَ مِيقَاتًا. یہ خلاصہ نکالا ہے, یعنی آسمان و زمین میں جو سارا ربوبیت کا سامان ہے, جو اس کی قدرت ہے, اس کی حکمت ہے, اس کی عنایت ہے, یہ سب چیزیں اشارہ کر رہی ہیں اور غبی سے غبی آدمی کو سجاتی ہیں کہ لازمن ایک پرشش کا دن مقرر, فیصلے کا دن مقرر. یہ بات بالکل عقلی ہے کہ نہیں؟ یعنی صاف معلوم ہوتا ہے. یہ تو نہیں ہو سکتا ہے کہ ایک بنے بنائے شیش محل میں آپ جا کے اترے, وہاں کھائیں بھی پیئے بھی اور ان کے ملازمین پر احکام بھی جاری کریں اور اس کے بعد یہ سمجھیں کہ بس یہ یوں ہی ہے, اس کے متعلق کوئی میرے اوپر ذمہ داری نہیں. یہ تو نہیں ہو سکتا. تو فرمایا کہ یہ صورتحال خود اس بات کی شاہد ہے کہ نئی عمل فصل کہاں نہ لگا, ایک فیصلے کا دن لازم ہو کر. پھر یہ ہے کہ جب یہ بات بھی ہے کہ اللہ تعالیٰ نے یہ سب کچھ آپ کی طرف سے کسی حق کے بغیر اور آپ کے کسی استحقاق کے بغیر بعض اپنی عنایت سے کیا ہے, اس کی رحمانیت رحیمیت ہے اور تو کوئی چیز نہیں ہے. اس رحیمیت اور رحمانیت کا بھی تقاضا یہ ہے کہ ایک ایسا انصاف کا دل لائے, سمجھ گیا, کہ جس دن نیکوکاروں کو پورا پورا بدلہ دے اور شریر اور پاجی لوگوں کو پوری پوری سزا بھی دے. اگر ایسا نہ ہو, نیک و بد دونوں ایسا ہو جائے, لازمن ہو جاتے ہیں اگر ایسا دن نہ آئے, تو پھر اس کے بانے یہ ہیں کہ اس کائنات کا خالق نہ تو رحمان الرحیم ہے اور نہ عادل و منصف ہے, کچھ بھی نہیں. اور یہ دنیا کوئی پر حکمت کا خانہ نہیں بلکہ ایک کھلنڈرے کا کھیل بن کے رہ جاتی ہے.